यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। लगानी बोर्डद्वारा नेपालमा 5 वटा जलविद्युत परियोजना र 2 वटा सिमेन्ट उद्योग स्थापनाका लागि 185 अर्ब 43 करोड़ रूपियाँ बराबरको लगानी स्वीकृत। गृह मन्त्रालयद्वारा लकडाउन व्यवस्थित गर्ने सम्बन्धी नयाँ सुरक्षा मापदण्ड जारी। अत्यावश्यक काम बाहेक राति 10 बजेदेखि बिहान 5 बजेसम्म हिडुलमा प्रतिबन्ध। गण्डकी प्रदेशमा थप 58 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 8,332 पुग्यो। मन्त्रालयले जारी गरेको निर्देशिकाले तोकिएको व्यक्तिको मात्र परीक्षण गर्न मन्त्रालयको आग्रह र सीमामा देखिएको तनावले दुई देशबीचको व्यापार र संस्कृति आदान प्रदानमा असर पार्न नहुने चीन सरकारको धारणा। समाचार अब विस्तारमा। लगानी बोर्डले विभिन्न 7 परियोजनाहरूका लागि 185 अर्ब 43 करोड़ रूपियाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बोर्डको 44 बैठकले स्वीकृत गरेका परियोजनामा 5 जलविद्युत र 2 सिमेन्ट परियोजना रहेका छन्। बैठकले स्वीकृत गरेका जलविद्युत परियोजनामा अपर मर्स्याङदी हाइड्रो पावर 2 327 मेगावट, अंखु खोला हाइड्रो पावर 42.9 मेगावट, म्याग्दी खोला हाइड्रो पावर 57.3 मेगावट, इसुवा खोला हाइड्रो इलेक्ट्रिक 97.2 मेगावट र काली गण्डकी गोर्ज हाइड्रो पावर 164 मेगावट रहेका छन्। त्यसै गरी सिमेन्टतर्फ दाङ सिमेन्ट इण्डस्ट्रीज र सम्राट सिमेन्ट इण्डस्ट्रीज उद्योग रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ। आज गण्डकी प्रदेशका 7 जिल्लामा थप 58 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या 8,332 पुगेको छ। यसअघि हिजो 426 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 8,274 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा हिजो थप 338 जना पुरूष र 88 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो। यसैबीच मन्त्रालयले जारी गरेको निर्देशिकाले तोकेका व्यक्तिहरूको मात्र कोरोना भाइरसको नमूना संकलन तथा परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरोकार वाला निकायहरूलाई आग्रह गरेको छ। निर्देशिका विपरीतका नमूनाहरू परीक्षण गर्दा स्रोत साधनको दुरूपयोग हुने र आवश्यक व्यक्तिहरूको नमूना परीक्षणमा समस्या हुन सक्ने मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसै गरी मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मास्कको सही प्रयोग गर्न र नियमित हात धुने बानी बसाल्न सबैमा आग्रह समेत गरेको छ। यसै गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले कोरोना परीक्षण किट लगायतका स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको समेत स्पष्ट पारेको छ। गृह मन्त्रालयले बन्दाबन्दी लकडाउनलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड 2077 जारी गरेको छ। मन्त्रालयले हिजो मापदण्ड जारी गर्दै असार 1 गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रूपमा खुकुलो भएकोले सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको जनाएको छ। जारी मापदण्ड अनुसार अत्यावश्यक काम बाहेक राति 10 बजेदेखि बिहान 5 बजेसम्म सर्वसाधारणलाई हिडुलमा रोक लगाएको छ। त्यसै गरी विवाह व्रतबन्ध मृत्यु संस्कार लगायतका कार्यमा 15 जनाभन्दा बढ़ी आगन्तुक भेला हुन नदिने, उत्पादनमूलक क्रियाकलाप, उद्योग कलकारखाना, भौतिक पूर्वाधार तथा विकास निर्माण जस्ता क्रियाकलाप सञ्चालन गर्दा एक स्थानमा एक पटकमा 10 जनाभन्दा बढ़ी भेला हुन नपाइने नियम तोकिएको छ। ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रोत्साहित गरिने मापदण्डमा उल्लेख गरिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2077-78 लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्री परिषदको यही असार 2 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले मोटा धानको प्रति क्विन्टल 2,735 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 2,885 रूपियाँ न्यूनतम समर्थन मूल्य मन्त्रालयले निर्धारण गरेको जानकारी दिनुभयो। मन्त्री डाक्टर खतिवड़ाले मन्त्री परिषद बैठकले औद्योगिक कच्चा पदार्थको रूपमा आवश्यक पर्ने मरिच सम्बन्धित उद्योगको उत्पादन क्षमता र खपत प्रवृत्तिको आधारमा उद्योग विभागले प्रमाणित गरे अनुसार सम्बन्धित उद्योग आफैले आयात गर्न सक्ने, नेपालको ऊर्जा क्षेत्रमा लगानी बढ़ाउन विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाबाट 10 करोड़ अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकले कलंकी थानकुट नागढुंगा सुरुङमार्ग आयोजनाको क्षेत्रभित्र पर्ने वायु गुठीका मोहीहरूलाई 50% क्षतिपूर्ति रकम उपलब्ध गराउने, इमाडोल सिद्धिपुर गोदावरी खोला लुबु लामाटार सड़क खण्ड कालोपत्रे गरी मौजूदा ठेक्काहरू फरफारक गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले कोविड 19 सँगै मनसूनजन्य विपदबाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ। मनसून शुरू भएकाले त्यसबाट उत्पन्न विपदको जोखिम पहिचान गर्दै हुन सक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो। लकडाउनका कारण बन्द रहेको पठन पाठनलाई निरन्तरता दिन सरकारले वैकल्पिक माध्यमबाट पढ़ाउने व्यवस्था गरेको छ। प्रविधिको आधारमा विद्यार्थीको वर्गीकरण गरी विभिन्न माध्यमबाट शुरू गरिएको पठन पाठन छोटो समयमै प्रभावकारी देखिन थालेको छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
अक्षर टिपी खाऊ कि चित्रे उनी लाऊ कि पुस्तक तलाई च्यापेर संसार घुम्न जाऊ कि, यति मिठो कविता लेख्ने कविको नाम रामबाबु सुवेदी।
शिक्षक मुना प्रसाई टेलिभिजनको पर्दाबाट कक्षा 4 को नेपाली विषय यसरी पढाउँदै हुनुहुन्छ। कोरोना महामारीका कारण विद्यालयहरू बन्द रहेको अवस्थामा सरकारले सूचना संचार र प्रविधिको माध्यमबाट देशभरि पठन पाठनको शुरूआत गरेपछि विद्यार्थीहरूले विभिन्न माध्यमबाट वैकल्पिक कक्षा लिन पाएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गत जेठ 28 गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका 2077 जारी गरी असार 1 गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डाक्टर तुलसी प्रसाद थपलिया प्रविधिको पहुँचको आधारमा विद्यार्थीको वर्गीकरण गरी सोही अनुरूपका माध्यमबाट पढ़ाउन थालिएको बताउनुहुन्छ।
प्रविधिको पहुँचको दृष्टिकोणले विद्यार्थीको अवस्था फरक फरक छ। अनलाइनको छँदैछ, टेलिभिजन छ, अफलाइनको पनि केही सामग्रीको व्यवस्थापन भएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका स्थित जनज्ञान निकेतन माविका प्रधान अध्यापक महेश प्रसाद सिलवाल रेडियो टेलिभिजन र अनलाइनबाट पढ़ाई गर्दा कुनै न कुनै व्यक्ति छुट्ने हुँदा विद्यालयले टोल टोलमा कक्षा सञ्चालन गरेको बताउनुहुन्छ। प्रधान अध्यापक सिलवालका अनुसार छोटो अवधिमै विद्यार्थीहरूको पढ़ाईमा पुनर्ताजगीकरण भएको छ।
कतिपय बाल बालिकाको घरमा टेलिभिजन छैन, एफएमहरू गीतका लागि त सुन्छन्, सबैको घरमा त्यो पनि पहुँच छैन। अब यस्तो अवस्थामा केटाकेटीहरूलाई रेडियो टिभीतिर फोकस गर्दाखेरिमा कतिपय बाल बालिका छुट्छन् भन्ने सोचेर नै हामीले विकल्प रूपमा यसलाई रोज्यौँ। पुरै ताजगी भइसकेको अवस्था छ। पढाइलाई नै फोकस गर्ने विद्यार्थीहरू त अब चाहिँ हाम्रो जीवनले गति पाउने भयो भन्ने खालको सोच पनि विकास भएको।
आर्थिक वर्ष 2076-77 आर्थिक सर्वेक्षण अनुसार 35,520 विद्यालय मध्ये 29,607 सामुदायिक विद्यालय छन्। सामुदायिक विद्यालय मध्ये 8,366 विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ। यी विद्यालय मध्ये 3,676 विद्यालयले शिक्षण सिकाई क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन्। शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट बिहान 9 बजेदेखि विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा 1 देखि कक्षा 10 सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढ़ाइरहेका छन्। कक्षा 9 र 10 का विषयगत पाठहरू रेडियो नेपालबाट पनि प्रसारण भइरहेको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम 94.6 MHz हरेक दिन बिहान 9 बजेदेखि साँझ 5:30 बजेसम्म कक्षा 1 देखि कक्षा 10 सम्मका विषयमा पढ़ाई भइरहेको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनको सहकार्यमा जनता टेलिभिजन टीभी टुडे यो टेलिभिजनबाट पनि कक्षा सञ्चालन भइरहेको छ भने विभिन्न जिल्लामा सामुदायिक रेडियोले पनि कक्षा शुरू गरेका छन्। कोरोना भाइरस संक्रमण दिनानुदिन बढ्दै गएकाले विद्यालयहरू कहिलेबाट खुल्छन् भन्नेमा अन्यलै छ। नयाँ शैक्षिक सत्र शुरू भई पढ़ाईलाई निरन्तरता दिनुपर्ने अवधिमा घरमै बस्न बाध्य भएका लाखौं विद्यार्थीका लागि भने वैकल्पिक माध्यमबाट सञ्चालन सिकाई कक्षाहरू महत्वपूर्ण मानिएका छन्। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सीमाना रक्षा गर्न सैन्य बल प्रयोग गर्न परे पनि आफू पछि नहट्ने बताउनु भएको छ। चीन र भारतको विवादास्पद सीमावर्ती क्षेत्रमा पर्ने गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको झडपमा 20 भारतीय सैनिकको मृत्यु भएपछि चीन र भारतबीच सीमालाई लिएर तनाव बढ़ेको छ। विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 4,61,000 भन्दा बढ़ी पुगेको छ। कोरोना भाइरसबाट संक्रमितको संख्या 87,50,000 भन्दा बढ़ी पुगेको छ। हालसम्म विश्वभर 46,20,000 भन्दा बढ़ी संक्रमित निको भई घर फर्किसकेका छन्। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने। प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश एक, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। लगानी बोर्डद्वारा नेपालमा 5 जलविद्युत परियोजना र 2 सिमेन्ट उद्योग स्थापनाका लागि 185,43,00,000,00,000 रूपियाँ बराबरको लगानी स्वीकृत। गृह मन्त्रालयद्वारा लकडाउन व्यवस्थित गर्ने सम्बन्धी नयाँ सुरक्षा मापदण्ड जारी। अत्यावश्यक काम बाहेक राति 10 बजेदेखि बिहान 5 बजेसम्म हिडुलमा प्रतिबन्ध। गण्डकी प्रदेशमा थप 58 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 8,332 पुग्यो। मन्त्रालयले जारी गरेको निर्देशिकाले तोकिएको व्यक्तिको मात्र परीक्षण गर्न मन्त्रालयको आग्रह र सीमामा देखिएको तनावले दुई देशबीचको व्यापार र संस्कृति आदान प्रदानमा असर पार्न नहुने चीन सरकारको धारणा। बिहान 9 बजेको समाचार यही पूरा हुन्छ। हौस् त, नमस्ते।